यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट बिहान 6 बजेको समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जहराले हिजो संघीय संसद भवन नयाँ बानेश्वरमा मंगिर 4 गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। सांसदहरूले नेपाली भाषासहित विभिन्न 14 मातृभाषामा शपथ लिनुभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित 165 जना र समानुपातिकतर्फका 110 जना गरी 275 जना सांसद रहनु भएको छ। नेपालको संविधानमा प्रतिनिधि सभाको ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ। ज्येष्ठ सांसद जहराले प्रतिनिधि सभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति भण्डारीबाट यसअघि पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा हिजो सत्ता साझेदारी लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सत्ता सहकार्य लगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। राष्ट्रपति भण्डारीले पुष 10 गतेभित्र प्रधानमन्त्री नियुक्त गर्न आह्वान गर्नुभए बमोजिम उहाँहरूबीच सत्ता सहकार्यका विषयमा छलफल भएको प्रेस प्रमुख परियारले बताउनुभयो। सत्ता गठबन्धनका नेताहरूले चुनावपछि समेत सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने धारणा व्यक्त गर्दै आउनु भएको छ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले भने आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। उमेर सम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसक्नु भएपछि उहाँलाई संघीय संसद सचिवालयले आज मात्र शपथ गराउने तयारी गरेको छ। यादवलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जहराले आज बिहान सिंहदरबार स्थित संसद सचिवालयमा शपथ गराउनुहुनेछ। यादवसँगै सांसदहरू प्रेमबहादुर आले, माया राई र रामकुमार राईले पनि हिजो शपथ लिन सक्नु भएन। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ भने खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाई जहाज छुटेका कारण हिजो शपथ ग्रहण समारोहमा सहभागी हुन नसक्नु भएको संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिदो आयात र खस्खदो निर्यातका कारण मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनु भएको छ। बुटवलमा रूपन्देही उद्योग वाणिज्य संघले हिजो आयोजना गरेको 15 औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रका चुनौती सामना गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले त्यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। समारोहमा गृहमन्त्री बालकृष्ण खाँड बढ़दो बैंक ब्याजदर तथा वित्तीय संस्थाले सन्तुलनमा ल्याउन नसकेको पछिल्लो अवस्थालाई सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने धारणा राख्नुभयो। अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले समन्वय गरी अघि बढ़ने पनि उहाँले बताउनुभयो। माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत रूपमा चयन हुनुभएको छ। सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले हिजो संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्डलाई र राष्ट्रिय सभातर्फ संसदीय दलको नेतामा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको पार्टीका नेता हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकले प्रतिनिधि सभातर्फ पार्टी संसदीय दलको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभातर्फ गोपी अछामीलाई प्रमुख सचेतक चयन गरेको माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सहज ढंगले चाँडै नै निर्माण हुने बताउनु भएको छ। संसद भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै अध्यक्ष दाहालले निर्वाचनदेखि शपथ ग्रहणसम्मका कार्यक्रम सहज ढंगले भइसकेपछि अब सरकार गठन पनि सहज रूपमै हुने बताउनुभयो। उहाँले गठबन्धनभित्रैबाट सरकार बन्ने धारणा राख्नुहुँदै प्रधानमन्त्री को बन्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो। नेकपा एमाले सचिवालयको बैठकले निर्वाचनको जनादेश अनुसार विशेष भूमिका निर्वाह गर्दै अघि बढ़न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। भक्तपुरको बालकोटस्थित अध्यक्षको निवासमा हिजो बसेको बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको र प्राप्त जनादेश अनुसार संसदमा विशेष भूमिका निर्वाह गर्दै आगामी सरकार गठन लगायतका विषयमा अघि बढ़न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमाङले जानकारी दिनुभयो। चीनमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट नेपालमा नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको BF7 नामक प्रजातिको नयाँ भेरिएन्ट नेपालमा फेला नपरेको बताउनुभयो। एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमूनाको जीन सिक्वेन्सिङ गर्दा BF7 नामक प्रजातिको भेरिएन्ट नेपालमा फेला नपरेको उहाँले बताउनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा 48 नमूना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट मात्रै फेला परेको उहाँले बताउनुभयो। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले केही देशमा संक्रमणको नयाँ भेरिएन्ट पुष्टि हुँदै फैलिएको अवस्थामा मन्त्रालयले निगरानी बढ़ाउने र सम्बन्धित देशसँग समन्वय गर्ने काम गरिरहेको जानकारी पनि दिनुभयो। नेपालमा कोविड 19 संक्रमण कम भए पनि विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखिएकाले जोखिम भने बढ़न थालेको मन्त्रालयले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था र अनुगमनकर्ता लगायतबाट आउने सुझाव समेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानूनी सुधार गरिने बताउनु भएको छ। मंगिर 4 सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्व न्यायाधीश फोरमको प्रतिवेदन हिजो बुझ्नुहुँदै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना कानून र नीतिभित्र रहेर गर्न सकिने सुधार र गर्न नसकिने सुधार कानून संशोधन लगायतका विषयमा आयोगले तयारी गरेको बताउनुभयो। र 4 लगातार शीतलहर र त्यससँगै बढ़ेको चिसोका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढ़ेसँगै अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या नारायणी अस्पताल वीरगंजमा वृद्धि भएको वरिष्ठ फिजिसियन डाक्टर नीरज कुमार सिंहले जानकारी दिनुभयो। पछिल्लो दिनमा मध्य तराईका केही जिल्लामा शीतलहर र चिसो बढ़ेर गएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।